नमस्कार। कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको हार्दिक स्वागत छ। बिहानको पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
राजनीति गर्ने कर्मचारी विरुद्ध मन्त्री लालबाबु पण्डितको एक्सन, साउनदेखि कर्मचारीलाई कडाई गर्ने तयारी, युवालाई रोजगारीमा समावेश गर्ने लक्ष्य।
कर्णाली विकास बैंकले 50 करोड पुँजी पुर्याउँदै अध्यक्षमा मिश्रलाई पुनः निरन्तरता, नेपालगञ्जमा लाइन सर्भिस सेन्टर बन्ने।
बर्दियाको गुलरिया नगरपालिकामा कर्मचारीबाट सिसी क्यामेरा गायब, कर्णालीवासीलाई हवाई यात्राका लागि नेपालगञ्ज आउनुपर्ने बाध्यता टर्यो।
र जुम्लामा हिरासतमै डाक्टर केसीको अनसन सुरु, मुगुमा औलो रोग, 15 जना बिरामी।
नयाँ सुट, जुत्ता, ब्याग होइन, कहाँको सवारी हो?
जान लागेको म त काठमाडौँतिर, बरु आफूलाई जुन पाए त्यही होटलमा बस्न मन लाग्दैन।
ल, तिमीलाई थाहा छैन, नेपालगञ्जमा रहेको होटल सनराइज काठमाडौँको सुन्धारामा खुल्यो नि।
ए, होटल सनराइज प्लाजा प्राली भने त्यही हो? यति भए त भइगयो नि।
स्वादिष्ट खाना र आरामदायी बासस्थानका लागि काठमाडौँको सुन्धारा होटल सनराइज प्लाजामै जानुहोस् है।
त्यो पनि भनिरहनु पर्ने कुरा हो र, लाग्यो सुन्धारा बसिन्छ होटल सनराइजमै।
बालश्रम मुक्त एकमात्र आफ्नै होटल, होटल सनराइज, पोखरा लाइन, सुन्धारा, काठमाडौँ। सम्पर्क नम्बर 01-42-63-158 र 98-5-80-21-828।
पश्चिम डायरीको सुरुमा राजनीति गर्ने कर्मचारी विरुद्ध एक्सन सन्दर्भ रहेको छ। सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राजनीति गर्ने राष्ट्रिय सेवकले सरकारबाट कुनै अपेक्षा नगर्नु नै राम्रो भएको बताउनु भएको छ। राज्यलाई आवश्यक भएको समयमा सास सोर्स पावर लगाएर सुविधायुक्त स्थान वा विधामा बस्ने कर्मचारीबारे सामान्य प्रशासन मन्त्रालयले कुनै कुरा समेत गर्न आवश्यक नठान्ने मन्त्री पण्डितले बताउनुभयो। राज्यले तोकेको काममा कर्तव्य निर्वाह गर्ने कर्मचारीले अधिकारको कुरा गरेर हुँदैन, मन्त्री पण्डितले भन्नुभयो। अवकाशका लागि आवेदन दिएका कतिपय कर्मचारी गत महिना नै स्वतः अवकाश भइसकेका छन्। जागिरको एक दिन बाँकी रहेका बेला स्वैच्छिक अवकाशको आवेदन दिएर सरकारी सम्पत्ति दुरुपयोग गर्ने दिन गइसकेको मन्त्री पण्डितले इमान्दारीपूर्वक काम नगर्ने कर्मचारीको कुरा समेत सुन्न मन्त्रालय छाडिसकेको बताउनुभयो। उहाँले आफूले रोजेको ठाउँमा भए जाने नभए नजाने कर्मचारीलाई सोही अनुसार कारवाही गरिने बताउनुभयो।
काम काजमा खटाइसकेपछि सेवा प्रवाह पनि चलिरहन्छ अनि विकास निर्माणको काम पनि चलिरहन्छ। कार्यकारी प्रमुख आफूले रोजेको ठाउँमा भए जाने नभए नजाने, अब श्राउनदेखि तलब कहाँ कहाँबाट खानुहुन्छ त्यो पनि अनुहार हेरौँ। जहाँ खटाएको छ त्यहीबाट चाहिँ तलब खानुहुन्छ, नभए रुँदै घर गएर बस्नुहुन्छ, नभए रुँदै सडकमा बस्नुहुन्छ। सुन्न पनि सुन्दिनँ केही पनि।
स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार मात्र नभई सबै मिलेर गतिका साथ अलमलमा नपरी विकासको काम गर्न आग्रह गर्नुभयो।
हामी सबै स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकार, राष्ट्र सेवक, जनप्रतिनिधि मिलेर आफ्नो अधिकार क्षेत्रभित्र पुरा गतिको साथ अगाडि बढौँ। कहीँ अलमल भयो भने हामी छलफल गरेर टुङ्ग्याइहाल्छौँ। अगाडि बढ्ने कुरामा, सेवा प्रवाह र विकास गर्ने कुरामा हामी पछि पर्दैनौँ।
काम नगरेर राजनीति गर्ने कतिपय कर्मचारीलाई सामान्य प्रशासन मन्त्रालय कालो सूचीमा राखेर मन्त्रालय पस्न समेत निषेध गरेको मन्त्री पण्डितले खुलासा गर्नुभयो। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र उच्च स्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समिति काठमाडौँले हिजो नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा मन्त्री पण्डितले सरकारले खटाएको स्थानमा नजाने कर्मचारीलाई विदा गरेर साउन महिनादेखि नयाँ युवालाई नियुक्त गरेर द्रुत गतिमा सरकारी कामकाज अघि बढाउने आन्तरिक तयारीमा सरकार जुटेको बताउनुभयो। मन्त्री पण्डितले वर्षमा 6.5 लाख युवाहरूले रोजगारीको लागि लोकसेवा आयोगमा परीक्षा दिए पनि 10,000ले मात्र सेवामा प्रवेश गरिरहेको बताउँदै सोतर्फ सरकार गम्भीर अवस्थामा रहेको बताउनुभयो। यस्तै एक अर्को कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संहिता कार्यान्वयनका लागि सबै तहसँग सहकारीको विकल्प नरहेको बताउनु भएको छ। नेपालगञ्ज उपमहानगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री पण्डितले संहिता कार्यान्वयनमा देखिएको चुनौती समाधानका लागि सहकारी गरेर अगाडि बढ्नुको विकल्प नभएको बताएका हुन्। संहिता कार्यान्वयनमा अनेकन शास्ति र अन्यलता छ। मन्त्री पण्डितले उपमहानगरपालिकालाई सुझाव दिँदै भन्नुभयो, राजनीतिक संवैधानिक संक्रमणकालीन सकिए पनि प्रशासनिक संक्रमण बाँकी रहेकाले संवेदनशील र जिम्मेवार भएर काम गर्नुहोस्। तीनवटै तहका सरकारबीच सन्तुलित सम्बन्ध विस्तारमा सरकार केन्द्रित रहेको भन्दै मन्त्री पण्डितले बाजिएका कानून र क्षेत्राधिकार बारेमा अस्पष्टता चिर्दै जाने बताउनुभयो। दैनिक नेपालगञ्जमा खबर छ।
बर्दियाको गुलरिया नगरपालिकाका योजना र लेखाफाटमा जडान गरिएका सिसी क्यामेरा कर्मचारीबाटै गायब पारिएको छ। नगरपालिकाका प्रशासकीय अधिकृत रामचन्द्र पौडेलले आफू अन्यत्र गएको समयमा सम्बन्धित फाटका प्रमुखको निर्देशनमा सिसी क्यामेरा हटाइएको बताउनुभयो। योजना र लेखाफाटबाट एकाएक सिसी क्यामेरा हटाइएको छ। उहाँले भन्नुभयो, योजना फाटमा भएका घटना बाहिर नआउन् भनेर यस्तो गरिएको हुन सक्छ। चालु आर्थिक वर्षमा 64 करोड बजेट रहेको गुलरिया नगरपालिकामा झन्डै 900 योजना सञ्चालित छन्। असार महिनामा योजना र लेखाफाँटमा सम्झौतादेखि आर्थिक चलखेल हुने गरेका कारण सिसी क्यामेरा हटाइएको स्थानीयले आशंका गरेका छन्। गुलरिया नगरपालिका नौका वडाध्यक्ष हरिप्रसाद पासी र योजना फाँटकी खरिदार रामकुमारी थारूबीच बिहिबार विवाद हुँदा झन्डै 5 घण्टा कार्यालयको कामकाज ठप्प भएको थियो। विवादको वास्तविकता बुझ्न सिसी क्यामेराका फुटेज हेर्ने क्रममा क्यामेरै गायब पारिएको रहस्य सार्वजनिक भएको हो। कान्तिपुरमा खबर छ।
कर्णाली विकास बैङ्कले आफ्नो अधिकृत पुँजी 50 करोड पुर्याउने भएको छ। नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूलाई पुँजी बढाउन वा त्यसका लागि मर्जरमा जान दिएको निर्देशनका क्रममा कर्णालीले एक्लै आफ्नो पुँजी 50 करोड पुर्याउने निर्णय गरेको हो। हामी यसै महिना 50 करोड अधिकृत पुँजी पुर्याउँदैछौँ, बैङ्कका अध्यक्ष पशुपति दयाल मिश्रले भन्नुभयो। त्यसका लागि हामी पूर्ण तयारीमा जुटेका छौँ। कर्णालीले हाल 43 करोड रहेको पुँजीलाई 2 साताभित्रै 50 करोड पुर्याउन लागेको हो। हामी मर्जरमा नजाने निश्चित गरेका छौँ, अध्यक्ष मिश्रले भन्नुभयो। 16 वर्ष अघि नेपालगञ्जमा प्रधान कार्यालय रहने गरी स्थापना गरिएको कर्णाली विकास बैङ्क बाँकी बर्दिया दाङ लगायतका जिल्लामा विभिन्न 14 वटा शाखा विस्तार गरिसकेको छ। यसैबीच कर्णाली विकास बैङ्कको विशेष साधारण सभाले अध्यक्ष मिश्रलाई नै आगामी कार्यकालका लागि दोहोऱ्याउने निर्णय गरेको छ। हिजो भएको विशेष साधारण सभाले सञ्चालकमा डाक्टर उषा शाह र युवराज अधिकारीलाई नियुक्त गर्दै पुरानो सञ्चालक समितिलाई नियन्त्रता दिएको हो। दैनिक नेपालगञ्जमा खबर छ।
साबिकका कर्णाली अञ्चलका बासिन्दाले प्रदेश राजधानी सुर्खेत पुग्न नेपालगञ्जमा हवाईयात्रा गर्नुपर्ने बाध्यता हटेको छ। विगत लामो समयदेखि सुर्खेतबाट यात्रु नबोक्दा नेपालगञ्जको विकल्प नपाएका कर्णालीका बासिन्दाले अब सिधै सुर्खेतको यात्रा गर्न पाउने भएका छन्। पहिलो पटक औपचारिक रूपमा सीता एयरले प्रदेश राजधानी सुर्खेतबाट कर्णालीका सिमकोट, डोल्पा, रारा र जुम्लामा सिधा हवाई सेवा सुरु गरेको छ। चार्टर उडान बाहेक यात्रु नबोक्ने भएका कारण हवाईयात्रा मार्फत सुर्खेत आउने यात्रुले नेपालगञ्जसम्म जहाज र त्यहाँबाट बस मार्फत आउने गरेका थिए। गोविन्द देवकोटाले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
नेपालगञ्जमा लायन्स सर्भिस सेन्टर बन्ने भएको छ। आफ्नो कार्यकाल समाप्त हुँदै गर्दा डिस्ट्रिक्ट गभर्नर मधुसूदन शर्मा रिजालले नेपालगञ्जमा लायन्स सर्भिस सेन्टर निर्माण को घोषणा गर्नुभएको छ। हिजो लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट 325B2 नेपालका गभर्नर शर्माले सर्भिस सेन्टरको शिलान्यास गर्नुभएको हो। लायन्स पार्क गाभर भ्याली चिसापानीमा आयोजित औपचारिक कार्यक्रममा सर्भिस सेन्टर निर्माण घोषणा गर्दै शिलान्यास गरिएको लायन्स लिडर कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो। जिम्मेवारी हस्तान्तरणका लागि गरिएको कार्यक्रम बीच झन्डै 1.5 करोड लागतमा बन्ने लायन्स सर्भिस सेन्टर निर्माण घोषणा गर्दै शिलान्यास गर्नुभएका डिस्ट्रिक्ट गभर्नर शर्माले 2 वर्षभित्र निर्माण सकिसक्न लायन्स लिडर मुकुट ढकालको नेतृत्वमा निर्माण तदर्थ समिति पनि गठन गरिएको छ। हिजो नै फेलोसिप कार्यक्रम समेत गरिएको लायन्स पार्क चिसापानीमा भएको शिलान्यास कार्यक्रममै गभर्नर शर्मा र पूर्व गभर्नर सिएम साक्येले 50,555 रुपैयाँको दरले आर्थिक सहयोगको घोषणा गर्नुभयो। दैनिक नेपालगञ्जमा खबर छ। पश्चिम डायरीमा बर्दिया राजापुर नगरपालिकाको बजेट प्राथमिकता,
खास गरेर हामी यो स्वास्थ्य शिक्षा र त्यसपछि यो भौतिक पूर्वाधारहरू कृषि क्षेत्रलाई पनि हामीले प्राथमिकतामा राखिरहेका छौँ। अहिले
लगायतका सामग्री सुनाउन बाँकी नै छन्, अहिलेलाई व्यापारिक विश्राम।
भर्ना खुल्यो एसएलसी एसईई उत्तीर्ण तथा पूरक मौका परीक्षामा सहभागी भएका विद्यार्थीहरूले समयमै सम्पर्क गर्नुहोला।
नेपालगञ्ज हेल्थ क्याम्पस कार्यक्रम पिसिएल ल्याब टेक्निसियन डिप्लोमा इन फार्मेसी ल्याब असिस्टेन्ट टिसिएलसी सम्पर्क नम्बर 081 2569 569 98 5829 4949 98 4810 336 महिला छात्रावासको पनि व्यवस्था भएको।
सम्पर्क स्थान नेपालगञ्ज हेल्थ क्याम्पस आदर्श नगर 10 नेपालगञ्ज बाके। नोट शनिबार पनि कार्यालय खुल्ला रहनेछ।
अब आयो नयाँ जमाना छोरा छोरी भेदभाव नगरी गर्नु पर्छ हामीले सम्मान छोरा छोरी भेदभाव नगरी गर्नु पर्छ हामीले सम्मान बालबच्चाले खेलाउँदै पढ्न सिकाउँ तरकारी केलाउँदै अब आयो नयाँ जमाना
के छोरा के छोरी प्रतिभा बराबरी दुबईलाई शिक्षाको समान अवसर दिलाऊ।
प्लान इन्टरनेशनल संघको सहकार्यमा शिक्षा पत्रकार समूहद्वारा जनहितका लागि जारी सन्देश।
भर्ना खुल्यो भर्ना खुल्यो सिटिबिटीबाट सम्बन्धन प्राप्त भेरी नर्सिङ कलेजमा शैक्षिक सत्र 2075-76 का लागि 3 वर्ष पिसिएल नर्सिङ स्टाफ नर्स र डिप्लोमा इन फार्मेसी कार्यक्रममा नयाँ भर्ना खुल्यो।
योग्यता एसईई परीक्षामा गणित अङ्ग्रेजी विज्ञान विषयमा सी ग्रेड प्राप्त गरी जीपीए न्यूनतम 2 प्राप्त गरेको हुनुपर्ने। फारम बुझाउने अन्तिम मिति यही श्रावण 2 गते बुधबारसम्म। प्रवेश परीक्षा मिति यही श्रावण 19 गते शनिबार बिहान 7 बजे। शनिबार पनि कार्यालय खुला रहनेछ।
सम्पर्क भेरी नर्सिङ कलेज बिलासपुर नेपालगञ्ज बाँके। सम्पर्क नम्बर 081 415 339 415 094 98 4 1600 र 98 195 60 035।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी छिटो छिटो। VMI ग्रुपको उत्कृष्ट उत्पादन।
स्थानीय तहहरूले अहिले विभिन्न महत्वाकांक्षी योजनाहरू बनाइरहेका छन्। स्थानीय तहले आगामी आर्थिक वर्ष 2075-76 को बजेट बनाउनका लागि बजेट तथा कार्यक्रमका विषयमा अहिले छलफल चलाइरहेको छ। केही दिनभित्रै बजेट सहितका कार्यक्रम तथा नीति समेत प्रस्तुत भइसकिएको छ। यसैबीच बजेट प्राथमिकता र योजनाबारे कुराकानी गर्दै बर्दिया राजापुर नगरपालिका प्रमुख शिवप्रसाद चौधरी।
त्यहाँको मुख्य समस्या भनेको अब यो राजापुर नगरपालिका भनेको कर्णाली नदीले घेरिएको ठाउँ हो। त्यसकारण त्यहाँ बर्खायाममा बाढी तथा डुबान हुने र त्यसको साथसाथै अब यो नदी कटान बाटोघाटोको समस्या छ र त्यसको साथसाथै अब यो इन्डियासँग जोडिएको नगरपालिका भएको हुनाले इन्डियातिरबाट जङ्गलबाट हात्ती आएर जनताको बाली नालीको नोक्सान गर्ने घर भत्काइदिने लगायतका मुख्य मुख्य समस्याहरू यही हुन्।
त्यस्तै समस्या चाहिँ यस्तो छ, यो समस्यालाई समाधान गर्नको लागि तपाईँले कसरी जुझ्दै हुनुहुन्छ?
यी समस्याहरूलाई समाधान गर्नको लागि हामी राजापुर नगरपालिकाबाट विभिन्न कार्यक्रमहरू बनाएका छौँ। त्यसको साथसाथै अब अरू हामी सङ्घीय सरकार अथवा प्रदेश सरकारसँग पनि समन्वय गरेर ती समस्या समाधानका उपायहरू गरेका छौँ। जस्तै अब यो नदी कटान र डुबानको समस्यालाई हल गर्नको निम्ति कर्णाली नदी व्यवस्थापन परियोजना त्यहाँ स्थापित छ, त्यसको माध्यमबाट त्यहाँ काम भइरहेको छ। त्यसै गरी अब यो जङ्गली हात्तीहरूबाट जनताको बारी नाली र घर क्षति हुन्छ, त्यो बचाउनको निम्ति हामीले त्यो एरियाहरूमा त्यो जङ्गली हात्तीको आतंक हुने एरियाहरूमा विद्युतीय तारहरू लगाउने र बाटोघाटो निर्माणको काम पनि हामी अहिले तीव्र गतिमा अगाडि बढाइरहेका छौँ।
जस्तै राजापुर नगरपालिकाको समग्र विकास र व्यवस्थापन गर्नको लागि तपाईँसँग योजनाहरू के छन्?
उठ्ने राजस्व र त्यहाँको प्राकृतिक स्रोतबाट उठ्ने राजस्वबाट हामीले योजनाहरू बनाएर ती समस्याहरू समाधान गर्ने काम गरिरहेका छौँ।
राजापुर नगरपालिकाको बजेटले केलाई बढी प्राथमिकता दिएको छ?
खास गरेर हामी यो स्वास्थ्य शिक्षा र त्यसपछि यो भौतिक पूर्वाधारहरू खास गरेर यो सडक बाटोघाटोहरूमा हामीले जोड दिएका छौँ र त्यसको साथै कृषि क्षेत्रलाई पनि हामीले प्राथमिकतामा राखिरहेका छौँ। अहिले
एक वर्ष काम गरिसक्नुभयो, तपाईँसँग केही चुनौतीहरू छन्?
र यसमा मुख्य चुनौती भनेको अहिले हामी स्थानीय तहहरूमा जुन सरकारले कर्मचारी समायोजन गरेर पठाउने काम समयमा गर्न सकेको छैन, जसले गर्दाखेरि हामीलाई कार्य सम्पादन गर्नमा अप्ठ्यारो भइरहेको छ। हामीसँग पर्याप्त जनशक्ति छैन अनि दक्ष जनशक्तिको अभाव छ र त्यसको साथै अरू समस्याहरूमा यो नीतिगत समस्याहरू जस्तै अब प्रदेश र केन्द्र सरकारले स्थानीय सरकारले गर्ने कामहरूको मतलब संविधानमा जो साझा अधिकारको रूपमा दिएको छ त्यसको बारेमा अलिकति क्लियर नभएको र त्यसको साथसाथै यो एकल अधिकारहरूमा दिएका कुराहरूमा पनि केन्द्र प्रदेश सरकारले अब ऐन कानुनहरू बनाइ नसकेको कारणले गर्दाखेरि नीति नियमहरू बनाउनमा समस्या भइरहेको छ र त्यसको साथै अब हामीसँग यो भौतिक पूर्वाधारहरू खास गरेर अब यो हाम्रा वडा कार्यालयहरू त्यसपछि नगरपालिका कार्यालयहरू विकसित हुन सकेका छैनन् र मुख्य समस्या भनेको दक्ष जनशक्ति पनि समस्या, हामीसँग कर्मचारीको एकदमै अभाव छ।
जस्तै एक वर्ष भइसक्यो काम गर्न लागेको तपाईँ प्रमुखको रूपमा, यो एक वर्षको दौरानमा तपाईँले राजापुर नगरपालिकामा के सम्भावना देख्नुभयो?
राजापुर नगरपालिकामा थुप्रै सम्भावनाहरू छन्, विशेष गरेर यो राजापुर नगरपालिका भनेको अन्नको भण्डार हो, त्यहाँ कृषि उत्पादनमा एकदमै राम्रो सम्भावना छ। राजापुर नगरपालिकाभित्रका जग्गा एकदमै उर्वर छन्, त्यहाँ सिँचाइको पनि व्यवस्था राम्रो छ।
कृषिमा आधुनिकीकरण गर्न सकियो भने राजापुर नगरपालिकाले मुहार फेर्छ?
हो, एकदम। त्यहाँको प्रमुख अर्थतन्त्र भनेको नै कृषि क्षेत्र हो, किनकि त्यहाँ धान मकै गहुँ लगायत सबै बालीहरू को राम्रो उत्पादन हुन्छ र अहिले त्यो मास्टर प्लान बनाएर हामी व्यवस्थित तरिकाबाट कृषि क्षेत्रको विकास गर्यो भने त्यहाँका किसानहरूको लगायत त्यहाँका समग्र जनताहरूको आर्थिक समृद्धि हुन्छ र राजापुर नगरपालिकाको विकास सम्भव देखिन्छ।
बर्दियाको राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरी र शम्भु थारू। अब अर्को सन्दर्भ, निषेधित क्षेत्रमा अनसन बस्न खोजेको भन्दै पक्राउ परेका प्राध्यापक डाक्टर गोविन्द केसीले जिल्ला प्रहरीको हिरासतमै अनसन सुरु गर्नुभएको छ। जिल्ला प्रशासन कार्यालय जुम्ला अगाडिबाट पक्राउ परेका केसीले हिरासतभित्रै शनिबार दिउँसो 3 बजेदेखि अनसन थाल्नु भएको हो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको शिक्षण अस्पताल अवलोकनका लागि जाँदै गर्दा टोडीखेलको माथिल्लो गेट नजिक बाटोमै उहाँलाई हिजो प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि उहाँ जिल्ला प्रशासनतर्फ जानुभएको थियो। डाक्टर केसीको अनसनलाई लक्षित गरी स्थानीय प्रशासनले हिजो निषेधित क्षेत्र घोषणा गरेको थियो। अस्पताल हातादेखि 200 मिटरभित्रको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरे पनि उहाँलाई 1 किलोमिटर तलै रोकिएको थियो। एलपी देवकोटाले कान्तिपुरमा खबर लेख्नु भएको छ।
कर्णाली प्रदेश सरकारले आफूले आयोजना गर्ने कुनै पनि कार्यक्रममा भत्ताको व्यवस्था नगर्ने निर्णय गरेको छ। हिजो बिहान सुर्खेतमा भएको कर्णाली प्रदेश सरकारको मन्त्री परिषदको बैठकले सरकारले आयोजना गर्ने कुनै पनि कार्यक्रममा भत्ताको व्यवस्था नगर्ने निर्णय गरेको कर्णाली सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिनुभयो।
उच्च हिमाली जिल्ला मुगुमा औलो रोग देखिएको छ। औलोले खत्याड गाउँपालिका वडा नम्बर 8 र 10 को रीमा गाउँमा 15 जना बिरामी परेका छन्। औलो रोगका कारण असार पहिलो सातादेखि नै बिरामी पर्न थालेको स्थानीय बासिन्दाले बताएका छन्। मुगु सदरमुकाम गमगढीबाट हिँडेर 2 दिनमा पुगिने रिगा गाउँमा वैशाखदेखि नै औलोका बिरामी देखा परेका हुन्। खत्याड गाउँपालिकाको 8, 10 र 11 वडा लामखुट्टे प्रभावित देखिएको छ। तिनै वडामा असारभित्र कीटनाशक झुल निशुल्क वितरण गरिने भएको छ। अच्युत राज भण्डारीले नयाँ पत्रिकामा खबर लेख्नु भएको छ।
बाँकीमा करेन्ट लागेर फेरि 2 जनाको मृत्यु भएको छ। घरमा प्रयोग हुने विद्युत लाइनमा एचटी हाइटेन्सनको विद्युत प्रवाह गर्दा राप्ती सुनारीमा 2 जनाको ज्यान गएको हो। उक्त घटनामा 3 जना घाइते भएका छन्। सम्बद्ध स्रोतका अनुसार घर प्रयोजनका लागि तानिएको 220 भोल्टेजको तार 11,000 भोल्टेज प्रवाह हुँदा राप्ती सुनारी गाउँपालिका 6 लक्ष्मीराजपुरका 42 वर्षीय टीकाराम थारू र 24 वर्षका सुरेश थारूको ज्यान गएको हो। पीडित परिवारका आफन्तहरूले विद्युतको लापरवाहीले घटना भएको गुनासो गरेका छन्। उनीहरूले क्षतिपूर्तिको समेत माग गरेका छन्। 5 लाख क्षतिपूर्तिको व्यवस्था रहेको विद्युत प्राधिकरणले जनाएको छ। विद्युतका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई 5,00,000 दिने व्यवस्था रहेको नेपाल विद्युत प्राधिकरण केन्द्र नेपालगञ्जले जनाएको छ। क्षतिको विवरण सङ्कलनका लागि समिति गठन गरिने भन्दै कार्यालयले गर्ने सिफारिसको आधारमा मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइने गराइने विद्युत कार्यालयले जानकारी दिएको छ। दैनिक नेपालगञ्जमा यदुराज मिश्रले खबर लेख्नु भएको छ। पश्चिम डायरीमा जनप्रतिनिधिहरूको एक वर्षे अनुभव।
आफूलाई क्षमता अभिवृद्धि गर्नको लागि विभिन्न कार्यक्रमहरूमा सहभागी बढ्दै एक वर्ष बितेको मैले महसुस गरेँ।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
भर्ना खुल्यौ भर्ना खुल्यौ शैक्षिक सत्र 2075-76 का लागि HA डायग्नोस्टिक रेडियोग्राफी ल्याब टेक्निसियन कार्यक्रममा नयाँ भर्ना खुल्यौ।
योग्यता SEE परीक्षामा अनिवार्य गणित अंग्रेजी र विज्ञान विषयमा सी ग्रेड प्राप्त गरी GPA न्यूनतम 2 प्राप्त गरेको हुनुपर्ने। फारम बुझाउने अन्तिम मिति यही श्रावण 2 गते बुधबारसम्म। प्रवेश परीक्षा मिति यही श्रावण 19 गते शनिबार बिहान 7 बजे। शनिबार पनि कार्यालय खुल्ला रहनेछ।
सम्पर्क स्थान कैलपाल हस्पिटल एन्ड कलेज नेपालगञ्ज बाँकी। फोन नम्बर 081-521-017 98-483-684 र 98-584-648।
समुदायमा आधारित एकीकृत मातृ तथा नवजात शिशु स्वास्थ्य कार्यक्रम
नियमित 4 पटक 4 महिना 6 महिना 8 महिना र 9 महिना गर्भ जाँच गराएर स्वास्थ्य संस्थामा सुत्केरी गराएमा नेपाल सरकारले ₹400 र ₹500 उपलब्ध गराउँछ।
नियमित स्वास्थ्य जाँच गराएमा आमा र नवजात शिशुलाई अकाल मृत्युबाट बचाउँछ।
सुत्केरी पछि आमा र नवजात शिशुलाई कम्तीमा 3 पटक 24 घण्टाभित्र 3 दिन र 7 दिनमा दक्ष स्वास्थ्य कर्मीबाट स्वास्थ्य जाँच गराउँदा हुन सक्ने खतराबाट बचाउन सकिन्छ।
कुनै खतराका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनु पर्छ।
बच्चा जन्मेको 35 दिनभित्र निशुल्क जन्म दर्ता गराई बाल बालिकाको अधिकारको संरक्षण गर्नु सबै अभिभावकको कर्तव्य हो।
सेभ द चिल्ड्रेनको सहयोगमा बाँके युनेस्को क्लबद्वारा जनहितमा जारी सन्देश।
नमस्ते, रेस्टुरेन्ट इज मोर डिलाइटेड एन्ड ह्यापनिङ विथ मोर फेसिलिटिज।
हजुर, नेपालगञ्ज र कोहलपुर बीचमा रहेको नमस्ते रेस्टुरेन्ट भएको छ अझ परिष्कृत र बनेको छ नमस्ते भिलेज रिसोर्ट प्राली। सहरको भिडभाडदेखि पर हरियाली शान्त पारिवारिक वातावरण भएको
विभिन्न किसिमका इन्डियन चाइनिज कन्टिनेन्टलका साथै स्पेसल थकाली खानाको राम्रो व्यवस्था छ।
मिटिङ सेमिनार बर्थडे विवाह पार्टीका लागि फुल एसी सहितको हल र सबै प्रकारका इभेन्टको लागि उचित व्यवस्था।
लग्जरी बार जसमा स्पेसल ककटेल मकटेलका साथै अन्य पेय पदार्थको व्यवस्था।
बच्चाहरूको लागि स्पेसल किड्स प्ले स्टेसन जुन यस क्षेत्रकै नमुनाको रूपमा बच्चाहरूको लागि खेल्ने सामग्री र उनीहरूको सुरक्षामा विशेष ध्यान दिएको छ।
प्रशस्त प्राइभेट कटेज फ्यामिली एसी डिलक्स रेस्टुरेन्टको व्यवस्था।
वाइफाई सांस्कृतिक कार्यक्रमको लागि ओपन स्टेज र पार्किङको लागि प्रशस्त स्पेस भएको
एक पटक अवश्य पाल्नुहोस् नमस्ते भिलेज रिसोर्ट प्राली गनापुर नेपालगञ्ज 20 पाके।
सम्पर्क फोन नम्बर 081-40-30-61 र 98-580-31-721।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। 20 वर्षपछि जनप्रतिनिधिहरू निर्वाचित भएर आएका छन्। संहितापछि स्थानीय तहको निर्वाचन भएको पनि 1 वर्ष पुगेको छ। 1 वर्षको समय अवधि पार गरिसकेका जनप्रतिनिधिहरूले कस्तो अनुभव गरेका छन् त सुनौ बाँकी र बर्दियाका जनप्रतिनिधिहरूको भनाई।
मेरो नाम मनकला चौधरी, राजापुर नगरपालिकाको उपप्रमुख, बर्दिया। 1 वर्षको अवधि यसो काम गर्दै जाँदाखेरि मलाई लागिराखेको छ जे होस् उपलब्धिपूर्ण नै रह्यो। 1 वर्षमा हामी कार्यक्रम अगाडि बढाउँदाखेरि समग्रमा हामीले कार्यक्रम सामाजिक आर्थिक रूपमा हरेक क्षेत्रमा उपलब्धि हेर्दाखेरि हाम्रो 99% जति उपलब्धिको पाटो हामीले मूल्याङ्कनमा गरेका छौँ।
सन्जु कुमारी चौधरी, कोलपुर नगरपालिकाको उपप्रमुख। 1 वर्षको अनुभव भन्नु पर्दाखेरि भनौँ न सिक्दैमा गयो,
नयाँ सरकार नयाँ कानुन नयाँ जनप्रतिनिधि भएको हुनाले अब कानुन पनि अस्पष्ट र त्यो कानुन आफै बनाएर आफै कार्यान्वयन गर्नुपर्ने भएको हुनाले एक वर्ष चाहिँ सिक्दैमा गएको मैले महसुस गरेँ र त्यसको साथसाथै चाहिँ छिटै देखिने काम नभए पनि महत्त्वपूर्ण कामहरूको चाहिँ सुरुवात भएको छ।
मेरो नाम अन्जु देही, बाराबर्डी नगरपालिका उपप्रमुख। एक वर्ष बितेको त अब काम गरे जस्तै नलागेरै एक वर्ष बितेको छ। अब एक वर्षको भित्र म सिक्ने प्रक्रियामै धेरै चिजमै भएको छ र त्यही पनि एक वर्षमा धेरै कामहरू पनि गरेका छौँ। बाराबर्डी नगरपालिकामा हामीले विकासको कामहरू ठुला ठुला योजनाहरू बनायौँ, ठुला ठुला जस्तै बाटोको नामाकरण गरेर त्यसरी पनि गरेको छौँ होइन विकासहरू।
म सुषमा चौधरी, माझगिरी नगरपालिकाको उपप्रमुख बर्दिया। एक वर्ष वास्तवमा निर्वाचित भएर आएपछि एक वर्ष बितेर एक वर्षको दौरानमा हामी ऐन नियमहरू बनाउँदैमा गएर कतिपय अन्यलताको अवस्थाको बावजुद पनि हामी सशस्त्र र निशर्त अनुदानबाट पाएका अर्थात् रकमहरूबाट पाएका नियमित कार्यक्रमहरू गर्दै आइयो र वास्तवमा भन्ने हो भने अनुभव सिकाएकै पाटोमा अन्यलताको बावजुद पनि आफूलाई स्पष्टताका साथ पार्दै आफूलाई क्षमता अभिवृद्धि गर्नको लागि विभिन्न कार्यक्रमहरूमा सहभागी बढ्दै एक वर्ष बितेको मैले महसुस गरेको छु।
एक माया विश्वकर्मा, खजुरा गाउँपालिका उपाध्यक्ष बाँके। यो स्थानीय तह नयाँ संरचना हो, सङ्घीय संरचनामा सबै अहिले चाहिँ नयाँ छ। नयाँ शैलीबाट सरकार सञ्चालन गर्नुपर्ने भएको कारणले गर्दाखेरि स्थानीय तहलाई पनि त्यत्तिकै अधिकार छ, त्यस कारण त्यो अधिकारको बारेमा सुसूचित हुने क्रममा चाहिँ अभिमुखी कार्यक्रम, तालिमहरू, गोष्ठीहरू र नीति तथा कार्यक्रम बजेटहरू बनाउने अनि सरकारलाई सञ्चालन गर्न ऐन बनाउने, विधि मापदण्डहरू बनाउने यसैमा चाहिँ विद्या छ।
फौजदारी न्याय प्रशासनलाई विश्वासिलो, भरपर्दो र वस्तुगत प्रमाणमा आधारित रही सबल बनाउने निष्कर्षसहित प्रहरी र सरकारी वकिलहरूको प्रथम प्रदेश सम्मेलन सम्पन्न भएको छ। विश्वासिलो र भरपर्दो फौजदारी न्याय प्रशासन, वस्तुनिष्ठ प्रमाणका आधारित अनुसन्धान र अभियोजन भन्ने नारासहित प्रदेश पाँचका बाँके, बर्दिया, प्रदेश छ र प्रदेश सातका अनुसन्धानकर्ता, प्रहरी अधिकृत र अभियोजनकर्ता सरकारी वकिलहरूको पहिलो पटक प्रदेश स्तरको सम्मेलन हिजो कोहलपुरमा सम्पन्न भएको हो। प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक धीरू बस्नेतले फौजदारी अपराधको प्रमुख अनुसन्धानकर्ता, प्रहरी र त्यस्तो अपराधको अभियोजनकर्ता सरकारी वकिलहरूले पीडितलाई न्याय दिलाउन आफ्नो अनुसन्धान वस्तुगत र यथार्थमा आधारित भई गर्न र अभियोजनकर्ताले प्रभावकारी तथ्य र तर्कसँग रूपमा अभियोजन दर्ता र बयान गर्नुपर्ने सुझाव दिनुभएको छ। मिसन टुडेमा खबर छ।
बाँके खजुरा गाउँपालिका वडा नम्बर 3 र 4 संयुक्त सहयोगमा सञ्चालित 3 महिने कम्प्युटर तालिम तथा कम्प्युटर अपरेटर तयारी कक्षा हिजो सकिएको छ। रेडिकल कम्प्युटर सेन्टरको आयोजनामा भएको तालिमको हिजो एक कार्यक्रमका बीच समापन भएको हो। समापनमा बोल्दै खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कश्यपतिले तालिममा सिकेको कुराहरूलाई व्यवहारमा उतार्नका लागि सुझाव दिनुभयो। दैनिक नेपालगञ्जमा खबर छ। यिनै खबरसँगै पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
राजनीति गर्ने कर्मचारी विरुद्ध मन्त्री लालबाबु पण्डितको एक्सन, साउनदेखि कर्मचारीलाई कडाई गर्ने तयारी, युवालाई रोजगारीमा समावेश गर्ने लक्ष्य।
कर्णाली विकास बैङ्कले 50 करोड पुँजी पुर्याउँदै बैङ्कको नेतृत्वमा मिश्रको निरन्तरता, नेपालगञ्जमा लायन्स सर्भिस सेन्टर बन्ने।
बर्दियाको गुलरिया नगरपालिकामा कर्मचारीबाट सिसी क्यामेरा गायब, कर्णालीवासीलाई हवाई यात्राका लागि नेपालगञ्ज आउनुपर्ने बाध्यता टर्यो।
र जुम्लामा हिरासतमै डाक्टर केसीको अनसन सुरु, मुगुमा औलो रोग, 15 बिरामी। हवस् त, प्राविधिक सहयोगी योगेशसँगै सावित्री र म राकेश बिदा हुन्छौँ। आज असार 17 आइतबार, जुलाई 1 एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्ण सार